नमस्कार। बदलिन्दु भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दु नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आज हामी स्वास्थ्य सम्बन्धी कार्यक्रमले भुटानी शरणार्थी र स्थानीयको जीवनशैलीमा पारेको प्रभावका बारेमा केन्द्रित छौं। शरणार्थी स्वास्थ्यमा क्रियाशील संस्थाले शरणार्थीसँगै स्थानीय समुदायलाई पनि छात्रवृत्ति मार्फत गरेको सहयोग र भएको फाइदा खोतल छौं।
मैले हस्टेल आउँदाखेरि सेतो ड्रेस देख्थेँ क्या, अनि सेतो ड्रेस लाउने चाहिँ एकदमै रहर थियो। त्यसको लागि चाहिँ स्कलरसिपै चाहिने हो, अब आफै पैसा तिरेर पढ्न चाहिँ गाह्रै पर्ने।
छात्रवृत्ति पाएर प्रगति गर्ने सपना बुनेका एकजना स्थानीयको अनुभवसँगै शरणार्थी शिविर आसपासमा रहेका स्वास्थ्य संस्थालाई सहायता संस्थाको सहयोगले पुर्याएको फाइदा पनि बुझ्छौं।
ट्युबरकुलोसिसको डायग्नोसिसको लागि एउटा जिन एक्सपर्ट मेसिन दिएको छ, त्यसमा चाहिँ जस्तै अब हामीले साधारण स्लाइडबाट चाहिँ अब यो ट्युबरकुलोसिसको किटाणु देख्न सकेनौँ भने त्यो मेसिनले त्यसको रेजिस्टेन्सदेखि लिएर थोरै स्पुटमको स्याम्पलमा पनि चाहिँ टिबी डिटेक्ट गर्न सक्छ। यो अब एउटा नौलो प्रविधि हो, अब मैले थाहा पाए अनुसार यो धेरै ठाउँमा छैन नेपालमा, मेसिन पनि अब 40 लाख रुपियाँ पर्छ भन्ने सुनेको छु।
शरणार्थी शिविरका स्वास्थ्य केन्द्रको सेवा र प्रभावकारिताबारे शरणार्थी स्वास्थ्यमा क्रियाशील एसियाली चिकित्सक संगठन आम्दाको भुटानी शरणार्थी स्वास्थ्य कार्यक्रम संयोजक डाक्टर मल्लिका स्वाक्यसँग कुराकानी पनि गर्छौं। अहिले चाहिँ भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
कुनै पनि किसिमको व्यवसाय स्थापना तथा सञ्चालन विधि र आवश्यक सूचनाबारे झापाका सरकारवालाहरूलाई जानकारी गराइएको छ। नेपाल सरकार राष्ट्रिय सूचना प्रविधि केन्द्रले इन्टरनेटमा राखेको यस्ता सूचनाबारे जानकारी दिन हिजो कार्यक्रम गरिएको थियो। कार्यक्रममा केन्द्रका निर्देशक अनुप बास्कोटाले कुनै व्यवसायको लागि कच्चा पदार्थ पाउने ठेगानादेखि कर तिर्ने विधिसम्मका सूचनाबारे जानकारी दिनुभयो। यस्ता जानकारी www.licenseportal.gov.np राखिएको छ। सरकारले यही आर्थिक वर्षदेखि नै सूचना संयन्त्रको विकास गरेको र यसबाट नेपाली व्यावसायिक क्षेत्रले लाभ लिने गोष्ठीका स्रोत व्यक्ति तथा प्रधानमन्त्री कार्यालयका सहसचिव महेन्द्रमान गुरूङले अपेक्षा गर्नुभयो। गोष्ठीमा व्यवसायी सामाजिक संघ संस्थाका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, सरकारी प्रतिनिधि, सूचना प्रविधिका विद्यार्थी लगायत सहभागी थिए।
भुटानी शरणार्थी महिला मञ्चमा स्थानीय महिलाहरूको पनि सहभागिता हुने भएको छ। यसरी प्रवेश भएका महिलाहरू मञ्चको पदाधिकारी बन्न भने पाउने छैनन्। गएको मंगलबार भएको मञ्चको 17 महासभाले मञ्चबाट कर्जा लिने स्थानीय महिलालाई मञ्चमा आबद्ध गराइने, व्यवसाय सम्बन्धी तालिम दिइने निर्णय गरेको मञ्चकी महासचिव रणमाया चौलागाईले जानकारी दिनुभयो। शरणार्थी र स्थानीयबीच सौहार्दता बढाउन यस्तो व्यवस्था गरिएको हो। आउँदो वर्षमा 44 जना शरणार्थी प्रभावित क्षेत्रका महिलालाई पनि कम्तीमा 5,000 रुपियाँका दरले व्यवसाय कर्जा दिने गरी विधान संशोधन गरिएको छ। यसैबीच चालू आर्थिक वर्षभरिमा थप 201 जना शरणार्थी महिलालाई पनि व्यवसायका लागि ऋण दिने मञ्चले जनाएको छ। गएसाल मञ्चले स्थानीय संघ संस्थाहरूसँग समन्वय गरी शरणार्थीसँगै 12 स्थानीय महिलालाई ऋण दिएको थियो। महासभामा मञ्चले पोहोर 20,58,000 रुपियाँ ऋण दिएको जानकारी दिइयो। शरणार्थी महिलाको हितको उद्देश्य साथ सन् 1995 जुन 5 स्थापना भएको मञ्चलाई सहायता संस्था लुथरनले सहयोग गर्दै आएको छ।
मोरङको सैनिस्तरीय शरणार्थी शिविरमा एचआईभी एड्स र यसबाट बस्ने उपाय सम्बन्धी तालिम भएको छ। शरणार्थी स्वास्थ्यमा क्रियाशील एसियाली चिकित्सकहरूको संगठन आम्दाले चलाएको तालिममा शरणार्थी शिविरका 65 जना सामाजिक कार्यकर्ता सहभागी छन्। यसअघि आम्दाले हिजो र अस्ति बेलडाङ्गी शरणार्थी शिविरमा 2 चरणमा गरी यस्तो तालिम दिएको थियो।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा शुरू गरौं। स्वास्थ्य सम्बन्धी कार्यक्रमले भुटानी शरणार्थी र स्थानीयको जीवनशैलीमा ल्याएको परिवर्तनको कुरा गर्दै शरणार्थी बनेका शुरूका दिनमा भुटानीलाई जति हैरानी भए पनि सहायता संस्थाको उपस्थितिसँगै यो समस्या घट्दै गयो। पछिल्लो समय त भुटानी शरणार्थी बस्दै आएका झापा र मोरङ क्षेत्रका स्थानीयले पनि सहायता संस्थाबाट विभिन्न सहयोग पाइरहेका छन्। यही मध्येको एक हो एसियाली चिकित्सकहरूको संगठन आम्दा मार्फत दुवै समुदायलाई दिइएको छात्रवृत्ति।
झापा दमकको आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनमी कक्षा प्रतिष्ठानमा हिजो आज 40 छात्रा तालिम लिइरहेका छन्। ती मध्ये 11 जनाले छात्रवृत्ति पाएका छन्, अर्थात् निशुल्क पढ्दैछन्। तिनै मध्येकी एक बेलडाकी एक शरणार्थी शिविरकी पविमाया तामाङ।
मलाई पहिल्यैदेखि नै हामीले क्लासमा पहिला सानो क्लासमा चाहिँ फ्लोरेन्स नाइटिङ्गेलको जीवन कथा पढाएको थियौँ, त्यहाँदेखि चाहिँ इम्प्रेस भएर चाहिँ के गर्छु भन्ने जस्तो लागेर चाहिँ क्या कोसिस गरिराखेको थिएँ, अनि त्यतिकैमा स्कलरसिपमा पनि पाएँ। अब समाजमा यो परिसर के गर्छु भन्ने आश छ, बिरामी घाइतेहरूलाई चाहिँ समाजमै रहेर चाहिँ उनीहरूको सेवा पुर्याउने इच्छा छ। कोही कोही बेला हस्टेल आउँदाखेरि सेतो ड्रेस देख्थेँ क्या, अनि सेतो ड्रेस लाउने चाहिँ एकदमै रहर थियो, त्यसको लागि चाहिँ स्कलरसिपै चाहिने हो। अब आफै पैसा तिरेर पढ्न चाहिँ गाह्रै पर्ने हुन्छ।
भुटानी शरणार्थी र स्थानीय दुवै समुदायका विद्यार्थी आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम लिइरहेका छन्। यहाँ सीएमए अनमी र ल्याब असिस्टेन्ट तालिम लिइरहेका 120 मध्ये 11 नेपाली र 11 शरणार्थी विद्यार्थीले छात्रवृत्ति पाएका हुन्। तिनै मध्येकी एक सीएमएकी प्रशिक्षार्थी इलाम चुलाचुलीकी शिशिर सुब्बा,
त्यस्तै जस राम्रो लाग्थ्यो, हेल्थको बारेमा केही कुराहरू जानकारी लिन राम्रो लाग्थ्यो। अनि त्यतिकै दमकमा म काका काकीसँग बस्थेँ, त्यतिखेर पत्र पत्रिका हेर्दाखेरि यहाँको लागि त्यसै पढाइ हुन्छ भन्ने थाहा भएपछि चाहिँ अनि यता आएर फर्मसम भरेर इन्ट्रान्सहरू दियो, अनि त्यतिकै नाम निस्केपछि चाहिँ एडमिसनहरू गर्यो अनि पढ्न थाल्यो। पहिले पढ्दाखेरि अब किताबहरूमा त्यही हेल्थको विषयहरूमा अब आफूसँगै आफूलाई हुने रोगहरूको बारेमा अब सुन्दाखेरि त्यसको बारेमा यस्तो हुँदो रहेछ, त्यसलाई यस्तो गर्नुपर्ने रहेछ भनेर जानकारी पाउँदा चाहिँ खुसी लाग्थ्यो। अनि त्यही भएर चाहिँ त्यसरी नै हो, जस पढ्नुपर्ने रहेछ, आफूलाई नै हुने हो, आफ्नो गाउँघरमा हुने हो, पढेर केही हुन्छ, केही गर्न सकिन्छ, आफ्नै जीवनमा पनि लागू गर्न सकिन्छ भन्ने विषयले नै पढ्न मन लागेको। पढिसकेपछि जस आफूले नै अब आफैको लागि अब घर परिवारको लागि अब समुदायमा के गर्न सक्यो भने पनि राम्रो हुन्छ भन्ने विषयले पनि हो।
20 वर्ष अघि भुटानी शरणार्थीलाई आपतकालीन स्वास्थ्य सहायताको काम सुरु गरेको एसियाली चिकित्सकहरूको संगठन आम्दाले 12 वर्षदेखि स्वास्थ्य जनशक्ति उत्पादनको काम पनि सुरु गरेको छ। यो क्रममा खुलेको हो सीएमए अनमी र ल्याब असिस्टेन्ट तालिम। यी कक्षामा स्थानीयलाई छात्रवृत्ति दिँदा शरणार्थी प्रभावित क्षेत्रका विद्यार्थीले प्राथमिकता पाउँछन्। तिनै मध्येकी एक अनमी पढ्दै गरेकी झापा शान्तिनगरकी विमला शिवाकोटी,
पहिले त यहीँनिर फर्म भरे होइन, त्यो थाहा पाएर त्यहाँ एफेक्टेड एरियाकोलाई पनि यहाँ स्कलरसिप रहेछ भनेर थाहा पाएँ, अनि यहाँनिर फर्म भरे, अनि त्यो गाविसहरूबाट यस्तो सिफारिस पनि लिनुपर्छ नि त, अनि त्यो सिफारिस ल्याएर पछि इक्जाम दिइसकेपछि इन्ट्रान्स दिएपछि पास भइसकेपछि सिफारिस ल्याएर पेस गरेको थियो बेस अफिसमा, अनि त्यहाँ इन्टरभ्यू भयो।
प्राविधिक शिक्षा पढिरहेकाहरूले भविष्यमा गरी खान सजिलो हुने र समाजमा दाम र नाम दुवै कमिने सपना साँचेका छन्, अनि तालिम लिइसकेकाहरूले काम पाइरहेका पनि छन्। बेडागी एक शरणार्थी शिविरको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सुकमती लिम्बुले पनि 3 वर्ष अघि छात्रवृत्तिमै सीएमए तालिम लिनुभएको थियो।
त्यो त लगभग पहिला एडमिसन गर्दाखेरि 19,000 हाम्रो पालीमा चाहिँ अब सँगैको लोकल साथीहरूले 19,000 तिर्नु पर्थ्यो, हामीमा त त्यो पैसा हुन्थेन। अब स्कलरसिप नआउनु भने त सम्भव नै थिएन पढ्ने। इक्जाम सक्ने बित्तिकै यहाँनिर डिस्पेन्सरीमा भ्याकेन्ट रहेछ, त्यही भएर म यहीँ जोइन भइहालेँ। तल पहिला चाहिँ 2100 पाइन्थ्यो, अहिले चाहिँ बल्ल बल्ल ग्रेड बीमा प्रमोसन भएको छु, 2500 पाइन्छ। बिहान 9 बजेदेखि सुरु हुन्छ हाम्रो यहाँ ड्युटी।
मान्छेलाई सिपले कमाई खान सजिलो बनाउँछ। स्वास्थ्य शिक्षा वा कुनै पनि किसिमको प्राविधिक सिप सिकियो भने पक्कै सजिलो हुन्छ, अनि स्वास्थ्य विधा पढेको मान्छेलाई गाउँ समाजमा सम्मान साथ हेरिन्छ, त्यसैले यो क्षेत्रमा आकर्षण बढ़िरहेको छ। छात्रवृत्तिमा सीएमए तालिम लिइरहेका बेडागी 3 शरणार्थी शिविरका टीकाराम खरेल,
पढ्न थालेको त्यस्तै 11 महिना जति भयो, छात्रवृत्तिमै हो। यहाँनिर खर्च भनेको त्यही हो, यहाँको फी तिर्नु पर्दैन, इक्जामिनेसन फर्महरू यस्तो चाहिँ भर्नुपर्छ, अरू चाहिँ पढ्दैन।
तपाईँ शरणार्थी मान्छे किन सीएमए पढ्ने रहर लाग्यो होला?
त्यही हो, अब स्वास्थ्य सम्बन्धी शिक्षा लिएर पहिले चाहिँ कहाँदेखि इम्प्रेस भन्दाखेरि पहिले हाम्रै त्यहाँ छिमेकी दाई हुनुहुन्थ्यो होइन, चकत रिजाल हुनुहुन्थ्यो, उहाँले नै सीएमए नै गर्नुभएको रहेछ अहिले बुझ्दाखेरि होइन, मैले त्यहाँ गएर सोधेँ, त्यहाँदेखि उहाँले अनि त्यसरी नै पढ्नुभएको रहेछ, त्यहाँदेखि नै राम्रो काम पाउनुभयो त्यहाँनिर, यसो गर्नुभयो के भएर यस्तो गर्दाखेरि यसरी मैले त्यहाँनिर पढेको भन्नुभयो, त्यहाँदेखि हुन्छ तपाईँहरूले भाइहरूले गर्दा नि हुन्छ भन्नुभयो, त्यहाँदेखि त्यही भएर यस क्षेत्रमा लागेको नि। काम राम्रो काम गरिसकेपछि राम्रै अब सम्मानहरू पाइन्छ भन्ने, गाउँघरमा अर्को सानोतिनो काम पर्दाखेरि बोलाउनुहुन्छ, एकदमै खुसी लाग्छ। अब अलिअलि दबाईहरू सोध्नुहुन्छ, यो कसो यो के गर्नुपर्ने हो यताउता। अनि
आम्दाबाट मात्र पछिल्लो 5 वर्षमा 184 जनाले छात्रवृत्तिमा सीएमए अनमी र ल्याब असिस्टेन्ट तालिम लिए। ती मध्ये आधा भुटानी र आधा शरणार्थी प्रभावित क्षेत्रका नेपाली विद्यार्थी छन्। यो छात्रवृत्ति शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको सहयोगमा आम्दाले शरणार्थी र शरणार्थी प्रभावित क्षेत्र दुवै समुदायको लाभको लागि प्रदान गरेको हो। आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रिन्सिपल शकुन्तला चापागाई।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत चाहिँ सीएमए हैन जुन 15 महिने सीएमए अनि त्यस पछाडि ल्याब असिस्टेन्ट कोर्स यो पनि 15 महिने नै हो र अर्को चाहिँ एक्जिलरी नर्स मिडवाइफ भनेर छ एएनएम हैन यो चाहिँ 18 महिने यो तीनटा चाहिँ प्राविधिक स्तरको सर्टिफिकेट लेभलको चाहिँ एउटा स्टाफ नर्स भनेर छ।
छात्रवृत्तिको छनौटको प्रक्रिया के हो?
अब कस्तो छ भने हाम्रो स्टाफ नर्सतिर चाहिँ छात्रवृत्तिको त्यसरी दिएको छैन हैन छात्रवृत्ति तर्फ छैन जुन सिटिभिटीले तोकेको को जुन स्कलरसिपको क्राइटेरिया छ त्योदेखि बाहेक हामीले दिएका छैनौँ। यता जुन यो टेक्निकल एसएलसी भन्छ टिएसएलसीमा चाहिँ युएनएससीआरले चाहिँ हामीलाई प्रत्येक वर्षको लागि यति कोटा छात्रवृत्तिको यति कोटा हामी दिन्छौँ भनेर छुट्याएको हुन्छ। यो पालि चाहिँ 22 जना छ होइन त्यसमा पनि 11 जना रिफ्युजी 11 जना लोकल लोकल पनि रिफ्युजी एफेक्टेड एरिया भनेर उनीहरूले वार्ड तोकिदिएको छ कि।
शरणार्थी स्वास्थ्यमा क्रियाशील संस्था आम्दाबाट दुवै समुदायलाई दिइएको छात्रवृत्तिबाट पुगेको फाइदाको प्रसङ्गपछि छात्रवृत्ति मा सहभागी एकजना स्थानीयको अनुभव सुन्ने पालो। झापाको शान्तिनगर गाउँ विकास समितिकी भावना चमलागाई आम्दाकै छात्रवृत्तिमा महिला स्वास्थ्य शिक्षा एएनएमको 18 महिने कोर्स पढ्दै हुनुहुन्छ। गाउँकै स्वास्थ्य चौकीमा काम गर्ने सपना सहित पढ्दै गरेकी चमलागाईको अनुभव उहाँकै आवाजमा।
धेरै इच्छा भएको कारणले गर्दाखेरि चाहिँ यसमा फर्म भरेको थिएँ मैले यसमा पास भएर त्यही कारणले पढ्नाएँ। यो चाहिँ मलाई सानैदेखि पढ्ने इच्छा थियो जस नर्स बनेर रोगीहरूको सहयोग गर्नुपर्ने सहयोग गर्ने मेरो इच्छा थियो अनि त्यही कारणले हाम्रो गाउँ छेउमा छ जस गाविस छ त्यहाँनिर गाविसमा सानो हेल्पर्स छ त्यहाँनिर त्यहाँ थोरै हुन्छ कर्मचारीहरू पनि त्यहाँनिर चाहिँ अब कहिले कहिले जाइन्थ्यो त्यहाँनिर हेर्दाखेरि चाहिँ अब त्यहाँ त देख्दाखेरि त्यसप्रति झुकाव भएको योभन्दा अगाडिदेखि नै मैले प्रयास चाहिँ गरेको यहाँनिर फर्म भर्नको लागि एएनएम पढ्नको लागि अब अगाडि मैले होइन सफलता पाइनँ अनि यसपालि चाहिँ त्यसमा धेरै लगनशील गरेर मैले यसपालि धेरै पढेको थिएँ अनि त्यसो भएर म यसलाई नाम निकालेँ मैले प्रभावित क्षेत्र भएको कारणले गर्दा चाहिँ हामीलाई त्यहाँनिर प्राथमिकता दिनुभएको कारणले गर्दा हामी चाहिँ अब जस अलिक त्यहाँ अब पैसा प्रशस्त मात्रामा तिरेर पढ्न सक्ने मान्छे छैन नि त त्यही भएको कारणले गर्दाखेरि चाहिँ छात्रवृत्ति पाएको मैले न्यून छ घरको आर्थिक अवस्था चाहिँ न्यून छ जस पढ्ने यो पढ्ने इच्छा हुँदा पनि अब यस यसमा चाहिँ पढ्ने इच्छा भएर पनि आफूले पैसा लाउन नसकेको कारणले गर्दाखेरि चाहिँ छात्रवृत्तितिर नै बेसी फोकस गरेर चाहिँ यो पाइएको खेत चाहिँ 2 कठा छ त्यस्तै छ परिवार धेरै छौँ हामी 7 जनाको छौँ यसो अलिअलि बुवाले चाहिँ अलिअलि कृषि गर्नुहुन्छ अरूको पनि गर्छौँ हामी खेती कमाउँछौँ त्यही कारण त्यसरी नै चलिरहेको छ अहिले हाम्रो पढ्न चाहिँ सकिँदैन थियो र पनि इच्छा चाहिँ अब सीमित नै रहन्थ्यो त्यो चाहिँ अब जस अहिले त्यो यो छात्रवृत्ति दिएको अवसरले गर्दाखेरि चाहिँ अहिले पढ्न पाएर अब एनएम पढ्न पाएँ होइन एनएम पढेर अब आज पढेँ भोलि के गरेर देखाउँला भन्ने सोच्दैछ भोलि सही तरिकाले चाहिँ सही ठाउँमा चाहिँ प्रयोग गर्नेछु भनेर चाहिँ त्यो जस अरूले राम्रो भन्छन् भन्नेतिर चाहिँ होइन आफ्नै लक्ष्यको कारणले गर्दाखेरि नि यो स्वास्थ्य जस यो आम्दातिर यो हस्पिटलतिर चाहिँ लागेको यो प्रोसेसतिर चाहिँ गरिखान सजिलो हुन्छ पढेर राम्रो मार्क्स ल्याएपछि त भइहाल्छ अब पढ्ने होइन राम्रो मार्क्स लिएर पढिसकेर काम पनि गर्ने।
शरणार्थी शिविर आसपासका स्थानीयलाई मात्रै होइन शरणार्थी स्वास्थ्यमा क्रियाशील संस्थाले स्थानीय स्वास्थ्य संस्थालाई समेत सहयोग गरेको छ। सहयोग र यसले पुर्याएको फाइदाबारे एकैछिन चर्चा गरौं।
म अहिले बेलडाँगी शरणार्थी शिविर भन्दा केही दक्षिणमा रहेको आमचोक सामुदायिक स्वास्थ्य केन्द्रमा आइपुगेको छु। अहिले
तपाईँको प्रेसर चाहिँ ठिकै छ अब छाती हेरौँ यो ज्वरो आएको कति दिन
ज्वरो बेलुकादेखि
लामो लामो सास पनि
यहाँको परिचय
देवी प्रसाद काफले मेरो पद चाहिँ अयव म दमक नगरपालिकाको कर्मचारी भनौँ दमक नगरपालिकाले यो संस्थालाई अहिलेसम्म कर्मचारीको आर्थिक व्यवहार चाहिँ बिहोरिराखेका छन् 67 सालदेखि सहरी स्वास्थ्य कार्यक्रम लागू गरेको छ 58 नगरपालिका त्यसमा यो सामुदायिक स्वास्थ्य केन्द्र दमक 5 र दमक 19 पनि दमक नगरपालिकाले सहरी स्वास्थ्य केन्द्रमा रूपान्तरण गरेर काम गर्न थालिसकेको छ।
म भित्तामा देखिरहेको छु विभिन्न सङ्घ संस्थाहरूले सहयोग गरेका रहेछन् जग्गादाताको नाम पनि छ त्यहाँ र आम्डा लगायत विभिन्न दात्री संस्थाहरूले सहयोग गरेका रहेछन् विशेष गरी आम्डाले के कस्तो सहयोग गरेको छ यहाँ तपाईँहरूलाई?
आम्दा नेपाल दमकले हाम्रो यो स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने इक्विपमेन्टहरू र ल्याबका सामानहरू दिएको छ। अहिले हामी ल्याब सञ्चालन गर्न अन्तिम तयारीमा लागिसकेका छौँ। आम्दा नेपालदेखिका अरू इक्विपमेन्टहरू छन् जुन फोरसिपहरू यो जुन पर्दा छ यो आम्दा नेपालले दिएको, यो बेड आम्दा नेपालले दिएको, टेबलहरू छन् पल्लो कोठामा, दराज पनि आम्दा नेपालले दिएको पल्लो कोठा छ, यो दराज पनि नेपालले दिएको, यो ऱ्याक चाहिँ संसद डाक्टर गोपाल कोइरालाको संसद विकास कोषदेखि, यो ऱ्याक कुर्सीहरू सुरुमा उहाँको कोषदेखि आयो हो।
आम्दाबाट प्राप्त सहयोग एउटा यो फ्रिज रहेछ, यहाँ फ्रिज अनि
अर्को फ्रिज पल्लो कोठामा छ। लगभग पैसामा रूपान्तरण गर्नुपर्ने भने 1.5-2 लाख इक्विपमेन्टहरू दिएको छ हामीलाई आम्दा नेपालले। विभिन्न कार्यक्रम हामीले गर्दाखेरि सहयोग माग्न गयो भने रित्तो हात चाहिँ फिर्काएको छैन। प्रत्येक वर्ष 1-2 शिविर हामी सञ्चालन गर्छौँ, शिविरमा सहयोग गर्नुभएको छ। युएनएसएले हामीलाई अहिले दिएको सामान चाहिँ अथवा चिज भन्दा भने पनि एउटा एम्बुलेन्स दिनुभएको छ, अहिले सञ्चालनमा छ। अहिले पनि विभिन्न शिविर गर्दा हामी नाका शिविर गर्छौँ, दाँतको शिविर गर्छौँ। शिविरमा चाहिँ भुटान शरणार्थीहरू आउनुहुन्छ, यहाँदेखि सुविधा लिनुहुन्छ। गएको साल पनि हामीले आँखा शिविर सञ्चालन गर्दाखेरि जम्मा 45 मोतिया बिन्दुहरूको अपरेसन निशुल्क गर्न मेची आइकेयरसँग सम्झौता गरेको थियो, त्यसमा 13 भुटान शरणार्थी नै पर्नु भएको थियो।
आमचोकको प्राथमिक स्वास्थ्य केन्द्रपछि म शरणार्थी प्रभावित क्षेत्र अन्तर्गतै पर्ने मोरङको पथरी बजारमा रहेको उपस्वास्थ्य चौकीतर्फ लाग्दैछु। पथरी बजारभित्र बजारकै बिचमा छ यो उपस्वास्थ्य चौकी, भित्र एकजना स्वास्थ्य कर्मी हुनुहुन्छ।
मेरो नाम बासुल इन्टेन, घर चाहिँ मेरो टाढी, मोरङ टाढी।
तपाईँ यहाँ के
भयो,
कति वर्ष भयो यहाँ काम गर्न थाल्नु भएको?
म यहाँ काम गर्न लगभग 3 भयो।
तपाईँ र म बसे ठाउँ नजिकै डोनेटेड बाई आम्डा लेखेका विभिन्न उपकरणहरू छन्, यी कसरी जोडिएका हुन्?
अब यी सामानहरू अब नेपाल सरकारबाट पनि दिएका छन्। कति सामानहरू छन् भने आम्दा नेपाल युएनएसएआरबाट दिएका सामानहरू पनि यहाँ छन्। प्लस युएनएसएआरले 1 भयो, भदौमा 1 भयो, एउटा एम्बुलेन्स पनि उपलब्ध गराएको छ।
आम्डाले दिएको सामग्रीहरू चाहिँ के भन्नुभयो?
अब हामीसँग अटोक्लाभको सामानहरू, पकाउनेहरू, स्टाइल गर्ने सामानहरू छन् भने फोर्सेपहरू, सिरिन्जहरू, बिपी इन्स्ट्रुमेन्ट, बिरामी चेक गर्ने इन्स्ट्रुमेन्टहरू, अनि बेडहरू राखिदिएको छ भने यो दराजहरू पनि उताबाटै नै उपलब्ध भएको छ।
दाता संस्था खास गरी आम्डाकै कुरा गरौँ, सहयोगको प्रक्रिया के कस्तो रहेछ?
अब यस्तो चाहिँ अब हाम्रो छिमेकमा भुट्ने शिविर क्याम्प छ है, त्यसको रेखदेखमा भएका गाविसहरूलाई उनीहरूले सहयोग गर्ने एउटा नीति होला उहाँहरूको होइन, त्यही नीति अनुसार उहाँहरूले अब शनिसरे नजिक छ त्यही भएर पथरीलाई हेरेको छ, त्यस्तै शनिसरे गाविसको हेल्पर्सलाई पनि भर्खर 2-3 भयो एम्बुलेन्स दिएको छ, यस्तै सामानहरू दिएको छ भने प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेलाई पनि आम्दाले युएनएसएआरले सामानहरू दिइरहेको छ। सहयोग लिने प्रक्रिया त उहाँहरूले नै आफै आएर हामीलाई जानकारी गराउनुहुन्छ, तपाईँहरूलाई हामी यस्तो यस्तो दिँदैछौँ, यो तरिकाले तपाईँहरू निवेदन दिनुहोस्, यसो यसो गर्नुहोस् भनेर उहाँहरूले पनि भन्नुहुन्छ, हामी त्यही अनुसार गर्छौँ अनि उहाँहरूले नै हामीलाई दिनुहुन्छ। फ्रिज पनि दिएको छ किनभने भ्याक्सिनहरू स्टोर गर्नको लागि फ्रिजहरूमा चाहिन्छ भने फ्रिजहरू दिएको छ, बेडको आम्दाबाटै उपलब्ध भएको हो होइन।
कति जति रुपियाँमा भन्नुपर्दा कति जति रुपियाँ बराबरको सहयोग प्राप्त भयो होला आम्दाबाट?
सामानहरू लगभग 3.5 लाख भन्दा घटेको छैन सामानहरू।
अर्को कुरा गरौँ स्वास्थ्यको लागि, तपाईँको यो उपस्वास्थ्य चौकीमा शिविरका बिरामीहरूको पनि आउजाउ छ? यहाँ
आउँछन् शिविरका बिरामीहरू, अब कति अब त्यहाँ देखाउनु उहाँहरूलाई अप्ठ्यारो लागेर होला कि या के कारणले हो, या अथवा बजार भर्नको लागि किन हो, यता उहाँबाट यहाँ आएर देखाएर पनि जानुहुन्छ। फ्यामिली प्लानिङको लागि पनि यहाँ डिपहरू लगाउन पनि आउनुहुन्छ, त्यताबाट त्यो सब फ्रीमा, यहाँबाट 5 पैसा हामी दिने छैन।
सहयोग र समन्वयको यो क्रम शरणार्थी प्रभावित क्षेत्रका अरू पनि स्वास्थ्य संस्थाहरूमा रहेको छ। यही क्रममा अब चाहिँ म मोरङको मंगलबारेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, जो मोरङको विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल पछि मोरङ जिल्लामा रहेको सबभन्दा ठूलो स्वास्थ्य संस्था पनि हो, म यो स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर भवेश थापासँग कुराकानी गर्दैछु।
एउटा सरकारी स्वास्थ्य केन्द्र भएको नाताले अब जिल्ला जनस्वास्थ्य कार्यालयको प्रत्यक्ष पिएचसी हो होइन, नेपाल सरकारले त सहयोग गर्ने नै हो। हाम्रो यो पिएचसीमा अरू बाहिरी संस्थाहरू जस्तै चाहिँ अब प्लान इन्टरनेसनल, बिएनएमटी, आम्दा, युएनएचसीआर लगायत अरू संस्थाहरूले पनि यसलाई चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरिरहेका छन्। अब आम्दा पिएचसी युएनएचसीआर भनौँ न होइन, धेरै अगाडिदेखि नै भौतिक पूर्वाधार निर्माणमा सहयोगदेखि लगायत तपाईँको प्राविधिक सहयोग होइन अरू लजिस्टिकमा हेल्प गरिरहेको छ। जस्तो कि तपाईँको अब पुरानो भवनको तल्लो तला चाहिँ बनाइदिएको हो, अब तपाईँको अब हाम्रो प्राचुर्यमा पनि अब बिरामीहरूलाई चाहिने बेडहरू भयो, टेबलहरू भयो, यो स्टेयर केसहरू भयो, डेलिभरी टेबल लगायत तपाईँको चाहिँ यस्तो इक्विपमेन्टहरू आम्दा विथ युएनएचसीआर।
कति साल भयो त्यस्तो सहयोग आम्दाबाट हुन थालेको?
अब म यहाँ आएको लगभग 2.5 वर्ष हुन आँटो, मैले थाहा पाएदेखि नै चाहिँ अब यो सहयोग निरन्तर नै छ। त्योभन्दा अगाडिदेखि नै चाहिँ युएनएचसीआर आम्दाले चाहिँ सहयोग गरिरहेको मैले थाहा पाएको हुँ। प्राविधिक सहयोग जस्तै अब यो ट्युबरक्लोसिसको डायग्नोसिसको लागि एउटा जिन एक्सपोर्ट मेसिन दिएको छ, त्यसमा चाहिँ जस्तै अब हामीले साधारण स्लाइडबाट चाहिँ अब यो ट्युबरक्लोसिसको किटाणु देख्न सकेनौँ भने त्यो मेसिनले त्यसको रेजिस्टेन्सदेखि लिएर थोरै स्पुटमको स्याम्पलमा पनि चाहिँ टिबी डिटेक्ट गर्न सक्छ। यो अब एउटा नौलो प्रविधि हो, अब मैले थाहा पाएँ अनुसार यो धेरै ठाउँमा छैन नेपालमा, मेसिन पनि अब 40 लाख रुपियाँ पर्छ भन्ने सुनेको छु। त्यस यो धेरै हामीले अब साधारण स्लाइडबाट डिटेक्ट नभएको टिबी पनि तपाईँको अब अस्तिको महिना हामीले 60-70 स्लाइड नेगेटिभ एक्जामिनेसन गर्दाखेरि 9 जति पोजिटिभ आयो भने त्यो अब बाहिर साधारण तरिकाले डिटेक्ट भएन भने पनि त्यो मेसिनले डिटेक्ट गर्ने काम गर्यो। यसरी टिबीको रोकथाम उपचारमा पनि सहयोग भएको छ। तपाईँको अरू अब प्राविधिक सहयोगमा जस्तै आमदाले बेला बेलामा ट्रेनिङहरू अर्गनाइज गर्छ, जस्तै अब इन्फेक्सन प्रिभेन्सन लगायत।
आर्थिक भोल्युममै भन्नुपर्दा कति जतिको सहयोग आइसक्यो होला आमदाको माध्यमबाट यो स्वास्थ्य केन्द्रलाई?
यस्तो बेटा 8-10 गोद्रेजहरू डोनेट गरेको छ, डेलिभरी टेबल डोनेट गरेको छ, धेरै ठुलो सहयोग हो यो एउटा सानो पिएचसीको लागि सबै गरेर। अब एम्बुलेन्सै अब 2-2 युएनएचसी आमदाकै उसमा कोअर्डिनेसनमा दिएको न हो होइन, जस्तै पथरी र शनिश्वरीमा त अब त्यो पनि हाम्रो इलाका अन्तर्गत नि त, मङ्गलबार इलाका अन्तर्गत पथरी भुस्ता चौकी शनिश्वरी राजगढ इटारा हो, अब त्यहाँ 2 भुस्ता चौकी एम्बुलेन्सै डोनेट गर्यो भनेपछि त अब धेरै नै छ कन्ट्रिब्युसन।
भुटानी शरणार्थीलाई स्वास्थ्य सेवा दिँदै आएको संस्था एसियाली चिकित्सकहरूको संगठन आमदाले शरणार्थी शिविर आसपासका स्थानीय क्षेत्रमा गरेको सहयोगले निकै फाइदा पुगेको छ। झापा र मोरङका विभिन्न 4 शिविरमा बस्दै आएका भुटानी शरणार्थीको स्वास्थ्य अवस्था र हेरचाह चाहिँ कस्तो छ त? भुटानी शरणार्थीको स्वास्थ्य हेरचाहका लागि शरणार्थी शिविरभित्रै 3 प्राथमिक स्वास्थ्य केन्द्र छन्। यिनीहरूको अवस्था, सेवा र औषधिको आपूर्ति चाहिँ कस्तो छ त? यही कुरा बुझ्न आउनुहोस् भुटानी शरणार्थी स्वास्थ्य कार्यक्रम संयोजक डाक्टर मल्लिका साकेसँग भेटघाट गरौं।
हामीले मेनली गर्ने भनेको जुन चाहिँ सरकारी पीएचसीपीको मेन रुल्सहरू जुन चाहिँ सरकारीमा लागू हुन्छ, हामीले त्यही अनुसार हाम्रो भुटनिस रेफ्युजीमा पनि त्यही अनुसारको पीएचसीपीहरू बनाएर उपचार गर्ने गरेको छौँ अहिलेसम्म।
भनेको पीएचसीपी प्राथमिक स्वास्थ्य केन्द्र, त्यसमा कुन कुन लेभलको चिकित्सक अथवा स्वास्थ्य जनशक्ति हुनुपर्छ, त्यहाँ के चिज चाहिँ उपलब्ध हुनुपर्छ?
पीएचसीपी सरकारी लेभलमा चाहिँ के हुन्छ भने एकजना हेल्थ असिस्टेन्ट हुनुहुन्छ र उहाँको अन्डरमा स्टाफ नर्स एकजना एएनएमहरू सीएमएहरू हुन्छ, तर हाम्रो लेभलमा उहाँहरूको भन्दा एक स्टेप माथि हाम्रो लेभलमा डक्टर्सको पनि मनोनयन गरेर हामीले डक्टर्सलाई पनि राखेको छौँ, अनि हाम्रो हेल्थ एसिस्टेन्टहरू हुनुहुन्छ, त्यसपछि सीएमएहरू हुनुहुन्छ, अनि यता मेटर्नल र चाइल्ड हेल्थको क्रममा चाहिँ हाम्रो स्टाफ नर्स हुनुहुन्छ, अनि उहाँहरूको अन्डरमा एएनएमहरू हुनुहुन्छ। स्वास्थ्य सेन्टरमा चाहिँ कुन कुन छ भने ओपिडी छ, मेन्टल हेल्थको छ, इमर्जेन्सी छ, अनि त्यसपछि क्रोनिक ओपिडी भनेर छुट्याएको छ, अनि त्यसपछि टिबी डच युनिट छ, ल्याब युनिट छ, एचआइभीको युनिट छ, एमसिएच मेटर्नल एन्ड चाइल्ड हेल्थ केयर भनेर युनिट छुट्याएको छ, त्यसपछि फुड बास्केट मोनिटरिङ भनेर अर्कै युनिट छुट्याएको छ, अनि इमर्जेन्सी चाहिँ हाम्रो 24 आवर्सको हुन्छ, अनि न्युट्रिसन युनिट, डिस्पेन्सरी युनिट छ, अनि त्यसपछि हामीले फार्मेसी स्टोर भनेर छुट्याएको पनि छौँ, अनि अर्को कम्युनिटी हेल्थ युनिट, फिजियोथेरापी युनिट पनि छ, ल्याब पनि छ। हाम्रो डक्टर चाहिँ मेन हेड भएर हाम्रो यो हेल्थ सेन्टरमा काम गर्नुहुन्छ र उहाँको अन्डरमा सबै युनिट्सको स्टाफहरू हुनुहुन्छ, ल्याब एसिस्टेन्ट नै हुनुहुन्छ, त्यसपछि भिसिटी काउन्सिलर भनेर हुनुहुन्छ एचआइभी युनिटमा, अनि स्टाफ नर्स एमसिएच युनिटमा गर्नुहुन्छ, अनि हाम्रो नेसनल जस्तै हाम्रो नेपाली मात्रै होइन इन्सेन्टिभ भुट्ने रिफ्युजी स्टाफहरूलाई पनि हामीले युटिलाइज गरेर उहाँहरूको पनि सहयोग लिएर यो हेल्थ सेन्टर चलाइरहेको छौँ।
औषधिको आपूर्ति के कस्तो छ? कतिपय गुनासो सुन्ने गरिन्छ कि भनेको औषधि त्यहाँ लेखिएको औषधि चाहिँ समयमा पाइन्न भनेर शरणार्थीहरूका मुखबाट प्रशस्त सुनिन्छ।
जुन चाहिँ औषधिहरू इन्टरनेसनलबाट प्रोक्योर हुँदैन त्यो हामीले यहीँबाट लोकल प्रोसेस गर्छौँ हाम्रो सेन्ट्रल अफिसको हेल्प लिएर, अनि त्योभन्दा बाहेक डक्टर्सहरूले जुन चाहिँ लेख्ने मेडिसिन छ हाम्रो यहाँ आउने कन्सल्टेन्ट डक्टर्सहरू धरानबाट अनि मेचीबाट स्पेसलिस्ट कन्सल्टेन्टहरू आउनुहुन्छ, उहाँले लेख्नुभएको मेडिसिन चाहिँ हामीले आजको भोलि नै आपूर्ति गर्न सक्दैनौँ, किनभने डक्टर्सहरूले भिन्दै भिन्दै ड्रग्सहरू लेखिदिनुहुन्छ, अनि त्यसको लागि चाहिँ हामीलाई 1-2 हप्ता लाग्ने हुन्छ, त्यही कारणले मात्रै सायद हाम्रो यो आपूर्ति नभएको हुनसक्छ। 1 महिना अगाडि चाहिँ अलिकति हामीलाई अभाव भएको थियो, त्यो तर हामीले ओभरकम गरिसक्यौँ।
शिविरमा त प्राथमिक तहको स्वास्थ्य सेवा मात्रै उपलब्ध छ त यहाँले भनिनै सक्नुभयो, त्योभन्दा जटिल किसिमको विराम लागेका शरणार्थीहरूलाई अन्यत्र लगेर उपचार गर्ने त्यस्तो विधि प्रक्रिया वा चलन के छ यहाँ?
त्योभन्दा बाहेक हामीले जुन चाहिँ सक्दैनौँ त्योबाट चाहिँ हामीले उहाँहरूलाई प्राइमेरी रेफरल, सेकेन्डरी रेफरल र टर्सरी रेफरल भनेर छ हाम्रो 3। प्राइमेरी रेफरलमा चाहिँ आम्दा हस्पिटल पर्दछ है। जस्तो हामीले इमर्जेन्सीमा हाम्रो ट्रिटमेन्ट गर्न सकेनौँ अथवा ओपिडीमा हामीले हाम्रो पिएचसिपी लेभलभन्दा अलिकति माथि गएर ट्रिटमेन्ट गर्नु पर्यो भने चाहिँ हामीले प्राइमेरी रेफरल सेन्टर आम्दामा पठाउँछौँ, अनि आम्दाबाट पनि त्यो उपचार हुन सकेन र फर्दर रेफर गर्नु पर्यो भने चाहिँ हामी सेकेन्डरी रेफरल सेन्टर जुन चाहिँ कोशी जोनल हस्पिटल छ त्यहाँ रेफर गर्छौँ, र कोशीले पनि नसकेको खण्डमा हामीले टर्सरी रेफरल सेन्टरमा रेफर गर्छौँ जुन चाहिँ हाम्रो बिपिकेएचएस धरान पर्दछ। बिपिकेएचएसभित्र नभएको खण्डमा स्पेसल रेफरल भनेर हाम्रो फोर्थ लेभलको रेफरल गर्छ जुन चाहिँ हाम्रो काठमाडौँमा टिचिङ र बिर पर्दछ, त्यो पनि स्पेसल केस हेरेर।
शरणार्थी शिविरमा शरणार्थीहरूलाई स्वस्थ राख्न जनचेतनामूलक कार्यक्रमहरू चलाउने पनि त तपाईँहरूको जिम्मा अथवा तपाईँहरूको काम होला नि।
थ्रु कम्युनिटी हेल्थ युनिट हाम्रो यहाँ बेस अफिसमा चाहिँ कम्युनिटी हेल्थ लाइसेन्स अफिसर भनेर हुनुहुन्छ, उहाँको थ्रु र उहाँबाट गएर चाहिँ हाम्रो कम्युनिटी हेल्थमा एउटा युनिटै भनेर छन् हाम्रै हेल्थ सेन्टरभित्र, उहाँको थ्रु हामी यो जनचेतनाहरू जगाउने गर्दछौँ। त्यसमा हामीलाई कम्युनिटी न्युट्रिसन वर्कर पियर एजुकेटरहरूले पनि हेल्प गर्नुहुन्छ हामीलाई।
शरणार्थी शिविरका स्वास्थ्य केन्द्रहरू आजै पनि मैले बिहान हिँड्दाखेरि देखेको, त्यहाँ धेरै मात्रामा बिरामीहरूको ओहिरो लागेको छ अहिले, खास गरी झाडा पखाला ज्वरो रुगाखोकीका बिरामीहरू, ज्वरो आउने यस्तो मौसमी बिराम यो बेलामा अघिल्ला वर्षहरूमा पनि देखिन्थ्यो, त्यो त एकदमै बढिया रहेछ शिविरमा। त्यसको रोकथामका लागि के छ तपाईँहरूसँग योजना, कुनै थप जनशक्ति परिचालन गर्नुहुन्छ कि?
यो भनेको पिक सिजन पर्यो श्रावण र भदौ, जुन चाहिँ बेला हाम्रो पेसेन्ट लोड पनि अलिकति बढी नै छ, यस्तो बेलामा चाहिँ हामीले हाम्रो जनशक्ति अलिकति नाइटमा चाहिँ बढाएको छौँ, डेमा हाम्रो सायद उपलब्ध जति जनशक्ति छ त्यतिले हामीले पुगाइरहेको छौँ। यसको लागि चाहिँ हामीले कम्युनिटी हेल्थ वर्कर्सहरूलाई पनि परिचालन गरेर घर घरमा गएर यो रोग जस्तै अब सरुवा रोग हो भने, यो डाइरियाहरू हो भने पानी कसरी सफा गरेर खाने, हातहरू कसरी धुने, त्यो सबै कम्युनिटी हेल्थ थ्रु कम्युनिटी हेल्थ युनिटको सहयोगबाट हामीले घर घरमा गएर यो जनचेतनामूलक कार्यक्रमहरू चाहिँ गरि नै रहेको छौँ। अहिले भनेको भाइरल फिभर हो र यसलाई हामीले युजली सिटामोल दिएर पठाउने गरेको छौँ र यसलाई पानीपट्टीहरू दिएर हामीले उपचार गरिरहेको छौँ। इनकेस यसको फिभर डाउनै भएन भने फिभर डाउन गर्ने उपायहरू जस्तै पानीपट्टी दिने, प्यारासिटामोल दिने, अलिक चिसोमा राख्ने, तर छातीमा चिसो नगरिकन चिसोमा अलिक शीतल ठाउँमा राख्ने गर्ने गर्छौँ। अब यसमा पनि हामीले ज्वरो कमै भएन भने चाहिँ रेफर गर्ने गर्दछौँ। चाहिने आवश्यकता पर्ने मेडिसिन्सहरू हामी क्याम्प लेभलबाटै दिन्छौँ।
उहाँ हुनुहुन्थ्यो भुटानी शरणार्थी स्वास्थ्य कार्यक्रम संयोजक डाक्टर मल्लिका साके, भुटानी शरणार्थी शिविरका स्वास्थ्य केन्द्रको सेवा र प्रभावकारिताबारे कुराकानी गर्दै।
तपाईँ सुन्दै हुनुहुन्छ बद्लिँदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बद्लिँदो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम एचिटी 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सत्तरङ्गी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविर भित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन अनि उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 556 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।